Namadam Sinayasin Vaimamamad Avavadana Vyodanayini Avindayini Shetoyini Bismillahirrahmanirrahim Inna Allahi Vadusayini Ya Yuladhi Amsalladhi Vasalim اللهم صل على سيدنا مولانا محمد الجود والكرم اللهم صل على سيدنا مولانا محمد وعلي اللهم صل على سيدنا مولانا محمد
நபியே கரீம் ஸல்லல்லாஹு அலைஹி வஸல்லம் ارشاد ہے جس کا مفہوم ہے کہ سب سے افضل سب سے اہم عبادت جو ہے اللہ کا ذکر ہے. اب یہ کوئی معمولی بات تو ہے نہیں, بہت بڑی بات ہے, بہت بڑا میسج ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ میسج دیا ہے کہ سب سے اہم سب سے افضل عبادت جو ہے وہ اللہ کا ذکر ہے. اتنا افضل ہے, اتنا افضل ہے یہ ذکر کہ اس کا ثواب اللہ سبحانہ تعالیٰ نے ایسا رکھا ہے کہ یہ بالکل منفرد ہے, ڈفرینٹ ہے. ساری عبادات میں ہمیں مجاہدات کرنے پڑتے ہیں, کوشش کرنی پڑتی ہیں اور اس کے مطابق اللہ سبحانہ تعالیٰ اس کا اجر نصیب سے کرتے ہیں انسان کو. نماز ہے, آپ دیکھیں کتنے وضو کرتے ہیں, ٹائمنگ ہیں, صبح کا ہے, مختلف ہے. مجاہدہ تو ہوتے ہیں عبادت کرنے میں, آتا ہے آدمی, پھر بھی اللہ تعالیٰ قبول کرے تو دے سکتا ہے. لیکن اس عبادت کا اللہ سبحانہ تعالیٰ نے معیار عجیب رکھا ہے کہ اگر کوئی نرم نرم گرم گرم بستر پہ لیٹ کر بھی اللہ کو یاد کرے تو اللہ سبحانہ تعالیٰ اس کو جنت عطا فرماتے ہیں. یعنی اس قدر افسوس اہم ہے اس چیز, بڑی مشہور حدیث ہے, ہمیشہ پڑھتے ہیں اس کو کہ اللہ کے نبی نے اپنے صحابہ کو فرمایا اور پوری امت کو میسج دیا کہ کیا تمہیں میں کیسا عمل نہ بتاؤں جو تمہارے درجوں کو بلند کر دینے والا ہو, تمہارے اعمال میں سب سے بہترین ہو, اللہ کے نزدیک سب سے زیادہ پاکیزہ ہو, اتنا افضل ہو کہ تم سونا چاندی بھی تقسیم کرو, صدقہ کرو, اس سے بھی زیادہ افضل ہو, بلکہ اس سے بھی زیادہ افضل ہو کہ تم دشمنوں کے ساتھ جنگ کرو اور اس جنگ سے بھی زیادہ افضل ہو. تو صحابہ کرام نے فرمایا کہ یا رسول اللہ یہ تو بہت بڑا عمل ہے, کون سا عمل ہو سکتا ہے؟ تو اللہ کے نبی نے فرمایا ذکر اللہ. تو یہ تو मैंने आपको सिर्फ दो हदीसें सुनाई हैं, काफी है। इस कदर अहम, इस कदर कीमती चीज अल्लाह ने बताई है, तो इसका आखिर वजह क्या हो सकती है? हौस पर ना करना उसको, इतनी बड़ी महरूमी है इंसान की। आप सच कि यकीन में सुने, अल्लाह ताला ने एक बहुत बड़ा फायदा रखा हो, बहुत ही बड़ा फायदा हो, और जिसमें सबसे बड़ा फायदा हो इंसान का, यानी उखरवी आखिरी, उतनी ज्यादा शैतान उस पर हमले करता है और शैतान रुकावटें डालता है, और शैतान उससे अमल नहीं होने देता, क्योंकि वो तो बहुत बड़ी अमल अमल है, शैतान की तो मौत है उसमें। इसी वजह से आप देखें कि आज अल्लाह का जिक्र करने वाले लोग बहुत कम है, बहुत कम है। बड़ी बड़ी इबादत हम मशगूल हो जाते हैं, लेकिन अल्लाह का जिक्र जो ऐसी चीज है उसमें हमारा दिल नहीं लगता। नुकसान किसका है जी? आखिरत में पता चलेगा। इतना बड़ा नुकसान इसका, जब आंख खुलेगी ना उस वक्त इंसान को पता चलेगा कि ओफो ये कितना बड़ा मैं नुकसान अपना करे, क्योंकि इतना ज्यादा अल्लाह सुब्हान तआला ने इश्तहार किया है अल्लाह के जिक्र को, अपने जिक्र को पूरे कुरान के अंदर हदीसों में ये मिसाल नहीं मिलती इसकी। और उतनी ज्यादा इंसान आज गफलत करता है अल्लाह के जिक्र से। कितनी मजालिस हैं जो अल्लाह के जिक्र की होती है, मुझे बताया कितना हम तमाम करते हैं अल्लाह के जिक्र की, कितनी रगबत है हमारी उससे, हम कितनी मोहब्बत करते हैं। ज्यादा अगर मेरे जैसे आप जैसे को बैठ जाता है वो भी एक लालच में, इसमें इतना स्वाब हम कमाएंगे, वो स्वाब तो मिलता ही है अल्हम्दुलिल्लाह। स्वाब के दूसरे अमाल बहुत अच्छे हैं, काम में दूसरे अमाल जो इंसान स्वाब के लिए करता है। असल फायदा ऐसा क्या अल्लाह ने रखा है इंसान के लिए सबसे बड़ा नुकसान दे चीज है। अब इतना बड़ा फायदा है कि उसी की पैमाइश पर, उसी के बर्ते पर जन्नत के और आखिरत के फैसले होंगे जिक्र की वजह से। अंदाजा लगाया सारे अमाल जितने भी हम करते हैं सबको जिक्र की तलाजू पे तोला जाएगा। मामूली चीज तो नहीं है जो अल्लाह ने इतनी हम पे कुरान के अंदर, हदीस के अंदर, अल्लाह के नबी के इरशादात के अंदर ये जो फरमाया जिक्र करो जिक्र करो, तो ये यकीन आप ना करें, मैं ना करूं तो नुकसान किसका होगा? नुकसान दुनिया में नहीं पता चलेगा, इसके आखिरत में पता चलेगा। अल्लाह के नबी बताते हैं बड़ा नुकसान कि जन्नत और दोज़ख के फैसले इस पर होंगे जिक्र पर। जिक्र जो है आप समझते हैं कि मैं हमेशा जिक्र की दावत देता हूं, बुलाता हूं इसलिए कि मैं जिक्र करता हूं तो आप कहता हूं जिक्र करें। मैं तो खुद जिक्र इसलिए करता हूं कि जिक्र अहम है मैं क्यों जिक्र करूं? जब एक अहमियत किसी चीज की अहमियत का पता लग जाए तो फिर आदमी सबसे बड़ा बेवकूफ है। जब पता ही लग गया उसकी अहमियत कितना है कि आखिरत उस पर बनेगी, जन्नत में लोग उसी की वजह से जाएंगे, जहन्नुम में उसकी कमी की वजह से जाएंगे, अमाल सारे हमारे उसी पर तुल जाएंगे, तो फिर बाकी क्या रह जाता है? क्या ऐसी खासियत अल्लाह पाक ने अपने जिक्र के अंदर रखी है आपके लिए? सिर्फ जिक्र में रखी अल्लाह ताला, तो क्या सिफत है? अल्लाह सुब्हान ताला ने वो सिफत रखी है इसमें कि ये जो जिक्र है ये दिल को साफ करता है। कोई चीज नहीं कर सकती, हैरान है हदीस के अंदर कुल्ला शहन सकारत कल जिक्र अल्लाह। कोई चीज ऐसी नहीं होगी اللہ تعالیٰ اللہ کے نبی فرماتے ہیں جس مشہور آپ پڑھتے رہتے ہیں سنتے رہتے ہیں کہ کوئی بھی چیز اللہ تعالیٰ کی میں نے خاصیت ذکر میں یہ رکھی ہے, پانی میں جیسے ہم پیتے ہیں پیاس بھج جاتی ہے, آگ میں خاصیت گرم کرتی ہے, ہر چیز میں خاصیت اللہ نے رکھی ہے جس سے ہم فائدہ اٹھاتے ہیں. نیند میں خاصیت کے سوتے ہیں آرام آتا ہے, الحمدللہ کھانے میں خاصیت کی ہماری بھوک کو ختم کرتا ہے, تو ہر چیز میں اللہ پاک نے خاصیت رکھی ہے. تو اللہ سبحانہ وتعالیٰ فرماتے ہیں کہ جو اس میں ذکر میں جو میں نے خاصیت رکھی ہے وہ خاصیت کیا ہے کہ دل کو صاف کر دیتا ہے. اور سارا معاملہ انسان کے دل کی صفائی پر ہے, یہ سن رہے ہیں آپ, سن رہے ہیں نا, سارا معاملہ انسان کے دل کی صفائی پر ہے, دل ہی کی صفائی پر جنت ملے گی, اور دل ہی صفائی پر نہ کرنے پر جہنم میں انسان جائے گا. ابو سعید خدری رضی اللہ تعالیٰ نے کی حدیث ہے, نبی سن ارشاد فرماتے ہیں کہ ایک دفعہ جنت کو بھی اللہ تعالیٰ نے گویائی دی اور جہنم کو بھی گویائی دی, وہ کہ نہیں بولنے کی طاقت, اب جنت بھی بول سکتی اور جہنم بھی بول سکتی, اللہ کے نبی فرما رہے ہیں اپنے صحابہ. تو جہنم بولی جنت کی طرف اشارہ کر کے کہ میں تو ایک ایسی جگہ ہوں کہ دنیا کے بڑے بڑے لوگ میرے میں آئیں گے, جہنم کہہ رہے معمولی چیز لوگ نہیں آئیں گے وہاں, بہت بڑے بڑے لوگ آئیں گے, کوئی گھٹی آدمی آئے گا نہیں میرے اندر, بادشاہ ہوں گے, بڑے بڑے لوگ ہوں گے جو اپنے آپ کو بہت ہی بڑا سمجھتے ہوں گے, ہوں گے وہ سمجھتے بھی ہوں گے, فخر کرتے ہوں گے اس پر, ان کے لیے یہ جگہ ہے میری, تو تیرے اندر کیا آئے گا, مکالا ہو رہا ہے جہنم جنت. جنت کہتی کہ بات تو صحیح ہے تیری, بڑے بڑے لوگ تیرے اندر ہی آئیں گے, آنا بھی چاہیے ان کو, لیکن میرے اندر تو مسکین لوگ آئیں گے, حلیم لوگ آئیں گے, ان کے دل ٹوٹے ہوں گے. وہ تو بہت حلیم لوگ ہوں جو میرے اندر آئیں گے, مسکین ہوں گے, عاجز لوگ ہوں گے, ہمبل لوگ ہوں گے. تو اللہ سبحانہ تعالیٰ نے پھر کہا کہ میں تمہارا فیصلہ کرتا ہوں دونوں کو, اللہ تعالیٰ کہتا ہے کہ جہنم جو ہے میری عذاب کا مظہر ہے, کہ چاہے جتنے بڑے بڑے لوگ آئیں گے وہ کون ہوں گے, وہ سب کو بڑا بڑا عذاب دیا جائے گا اس کے اندر جہنم کے اندر, ایک چیز پہ فکر کرتے ہی جائے, اور جو جنت میں لوگ آئیں گے وہ ظاہر جو دنیا میں مسکین نظر آتے تھے لوگوں کو, لیکن جنت جیسے انعامات اور ٹھکانہ ان کو دیا جائے گا, کیونکہ یہ جنت جو ہے میری رحمت کی جگہ ہے, یہ لوگ رحمت میں مستحق تھے میری اور یہ جنت میں مستحق, وجہ اس کی کیا تھی, سبحان اللہ, وجہ یہ تھی کہ یہ جو لوگ جنت کے اندر ہے ان کا کیا کام تھا کہ انہوں نے کبھی بھی اپنے دل کی طرف توجہ نہیں فرمائی, دھیان نہیں دیا, سوچا نہیں, اور یہ جو مسکین لوگ تھے ان لوگوں نے اپنے دلوں کو صاف کیا. جب انہوں نے اپنے دلوں کو صاف کیا تو اللہ تعالیٰ نے وہ صفات پیدا کر دی قلب کے اندر کہ یہ مسکین ہمبل ہو گئے بیچارے, سمجھے نا بات, اور کیونکہ انہوں نے دل بھی نہیں صاف کیا, یہ وہ لوگ سنتے یہ ان کے اندر مرائض موجود ہی رہے, جس کی وجہ سے یہ جہنم میں آگے ان کا ٹھکانہ بنا دیا. تو پتہ یہ چلا اس حدیث سے, میسج یہ ملا کہ سب چیز منحصر کس پر, انسان کے قلبی حالات پر ہے, دل کی حالات پر ہے, دل انسان کی کتنا بنا ہے, عبادات پر نہیں ہے, دل کی کیفیات پر ہے انسان, دل کو انسان صاف کرتے ہیں, क्यों? कि दिलों के अंदर तो मर्ज होता है इंसान का, तुम्हारा इससे भरे हुए हैं दिल इंसान उम्मल मराए इसको आया किबर उम्र मराज ये किबर जो है यानी सारी जितने भी मराज निकलते हैं इस किबर से निकलते हैं। और हदीस में किबर एक ऐसी बीमारी है दिल की वो लाजमी तौर पर इंसान को जहन्नम में पहुंचाती है, उसका ठिकाने जहन्नम। मुझे बताएं भाई कितने लोग इस पर फिक्र करते हैं कि हमारे अंदर इसकी किबर निकल जाए। सोचिए ये तुम फिक्र करते हैं ये इबादत कर लें फला इबादत, अल्हम्दुलिल्लाह करनी चाहिए इबादत, इसमें कोई शक नहीं है, लेकिन उस सिस्टम को समझें जिससे अल्लाह ताला ने बताया, उस तरीके को तो आदमी समझे कि दिल ही तेरा नापाक होगा तो कौन सा सिजदा अल्लाह कबूल फरमाएंगे। फिर जिस दिल के अंदर किबर होगा और जिस किबर के बारे में अल्लाह ताला ने फरमा दिया है कि उसका ठिकाने जहन्नुम है तो कौन सी बात इंसान को बचाएगी। किबर ही ना निकले इंसान के दिल से, तो किबर तो इंसान के दिल में है। किबर किसको कहते हैं? सारी बीमारी से निकलते हैं। वो जो लोग जन्नू में जाएंगे जो बड़े बड़े लोग क्यों जाएंगे? इस किबर की वजह से जाएंगे कि जब उनको कोई अल्लाह ने अहदा दिया कोई नेमत दी वो उस नेमत पे इतराते थे प्राउड करते थे उनमें किबर था। और क्या वजह थी उनको जन्नू में जाने की? कि अल्लाह ताला ने कोई नेमत दी है दीनी हिसाब से दुनियावी हिसाब से किसी हिसाब से तो उन्होंने इस पर इतराए हैं वो लोग इस पर फख्र करना शुरू कर दिया कि हम जिए हैं हम जिए हैं हम जिए हैं। जबान से ना कहें दिल में कहें उनके एक्शन कहते हैं उनके उनके एटीट्यूड बताता है कि अपने आप से बेहतर समझते हैं वो अपने आप को ऊंचे इंसान समझते हैं। नहीं समझे बात तो ये तो एक इंसान के अंदर मर्ज है। अब फ्लू फ्लू तो फैलेगा ही नहीं फैलेगा जुकाम तो आएगा सर में दर्द तो होगा बीमारी बीमारी है किसी वक्त किसी को हो सकती है। और बीमारी इलाज जब इंसान नहीं करेगा तो बीमारी को कंट्रोल आप कैसे करेंगे? तो किबर तो एक बीमारी है जो है मौजूद है अगर हमने उसका प्रोटेक्शन नहीं किया हम उसको नहीं निकाला वो तो मौजूद है इंसान के दिल के अंदर। और जब दिल में मौजूद है तो आदमी कोई बख्शा नहीं जाएगा कि करने वाले जाएगा। तो सिर्फ इतने नहीं है इंसान इबादत की तरफ जाए लेकिन बात सबसे बड़ी चीज जो इंसान अपने कल्ब की तरफ तवज्जा रखे कल्ब की तरफ इतना सीरियस ले इसको कि जो भी इबादत मैं करूंगा जो भी चीज मैं करूंगा जो भी अमल मैं करूंगा उसकी कबूलियत का जो म्यार होगा वो मेरा दिल ही होगा। मेरी दिल की कैफियत पे चाहे दुनिया मुझे कितना बड़ा कह ले हजरत साहब पीर साहब फना साहब इससे कुछ नहीं बनता। ये लोग तो जाएंगे जहन्नम में कौन जाएंगे फना साहब फना साहब फना साहब ये बड़ा वो ये आलिम ये फना ये तो मारते इंसान को पर कौन मारती चीज। और इसमें कामयाब सिर्फ वही इंसान होता है याद रखें जो इस पर मेहनत करता है। यह हाथ यह ऐसी चीज नहीं है जिस पर तो पूरी जिंदगी लगती है इंसान को इस बीमारी को खत्म करने के लिए। और ये बीमारी होती ही नहीं लोगों में जो ज्यादा इबादत करते हैं उन्हीं में सबसे ज्यादा बीमारी होती है। जरासीम उसी के अंदर ज्यादा नजर आते हैं जिसको दीनी हिसाब से कुछ मंजिल मिलना शुरू हो जाए या कुछ रुतबा मिल जाए तो बीमारी वहां ज्यादा जन्म लेना शुरू कर देती है। इस चीज को लालच आ जाती है हिर्स आ जाता है कमाई आ जाती है दीन बिगड़ने लगता है यानी
उसमें ज्यादा बीमारी होती है इंसान की, उसमें ज्यादा इंसान को मेहनत की जरूरत है। वो लोग ज्यादा ही बेफिक्र हो जाते हैं। आप उसे ही बता रहा समझ आ रही है मेरी कि इस्लाही मजलिस है, इसमें और आपको कोई चस्की वाली बात नहीं बताएंगे मैं आपको, इसमें तो दिल को सफाई की और आखिरत की तैयारी की बता रहा हूं। किस्से कहानी तो बहुत है मेरे पास, मैं भी आपको सुना सकता हूँ, मजे वजे बख्शे बख्शे जा सकते हैं आप सारे, एक मिनट में बख्शा दूंगा आपको। नहीं फायदा क्या होगा सर, मजा तो यह है कि आज कुछ मैसेज लें उस पर अमल शुरू कर दें। इस बात को मैं और आप तस्लीम करते हैं कि किबर मौजूद है हमारे में, शर्माएं नहीं, यही तो चीज इंसान को मारती है। मौजूद है मेरे दोस्तों, तस्लीम करो उस चीज को। ऐसी चीज है ये अंदर घूमती है इंसान के अंदर, सुख्त रोही गुस्सा सब कुछ इसलिए बनता है, एंड में जाके वो किबर है जो इंसान को ये चीज फैलाती है। एंड में जाके ये तबाह करती है। लेकिन क्योंकि हमने तो काम दिल को तो बनाना ही नहीं है, हम अपनी इबादत की तरफ ज्यादा जोर देके तसल्ली देते हैं, हमने तो तहज्जुद पढ़ी है, नमाजें पढ़ी हैं, हज की है, उमरे की है, हमने तो फला की है अल्हम्दुलिल्लाह, लेकिन आगे अल्लाह के दरबार में पेश करने नहीं है मालूम में कल्ब सलीम। अल्लाह ताला कहता वो दिल तो दिखाओ मुझे, अल्लाह ताला कहेगा पीछे रखो पंडा अपना जो लेकर आए हो ना, ये कुरानी ने बता रहा है हमें, ये जो तुम कुछ लेके आओ सुनूंगा दूंगा इनाम जन्नत भी उसमें दूंगा, लेकिन दिल तो दिखाओ किस दिल के साथ ये अमाल तुमने किए, क्या मेरा कुरान नहीं बताता। तो बेसिकली चीज जो बताई जा रही है हदीस के अंदर कि ये अफसल अमल है, ये सबसे बड़ा अमल है, क्या चीज अल्लाह का जिक्र, इसलिए कि ये दिल को साफ करता है, ऐसा साफ करता है कि जिस बीमारी को आप निकालना चाहेंगे दिल उसको दिल के अंदर से जड़ से निकाल देता है। जब वो निकल जाता है तो इतना कीमती इंसान बन जाता है, वो इतना कीमती इंसान बन जाता है कि एक सजदा उसको बख्शा सकता है। अब्दुल्ला बिन मुबारक बहुत बड़े बुजुर्ग गुजरे, वाकया याद आ रहा है मुझे, बहुत बड़े बुजुर्ग गुजरे, हज पर गए, हज के बाद उनको वहीं बैतुल्ला में नींद आ गई, आप वहीं लेट गए, जैसे ही लेटे तो दो फरिश्ते आ गए, ख्वाब अल्लाह ने दिखाया ख्वाब में, तो एक फरिश्ता दूसरे फरिश्ते के, भाई इस दफा हज हुआ है कितने लोग हैं, तो दूसरा फरिश्ता कहता है जी 6 लाख हज पर लोग आए, इतने लोग आते हैं ना अल्हम्दुलिल्लाह, सारे आते हैं और सब खजूर पाए बख्शे बख्शे आते हैं, अब असली बता रहे हैं देखिए अल्लाह सुब्हान तआला जरूर जाएं हजों पे जाएं उम्र पे जाएं, लेकिन दिल को तो संभालें भाइयों, आखिर कबूल करनी है बात। उसने कहा जी कितने कितने इस दफा जो आदमी है जो इस दफा हज पर है, कहती 6 लाख, 6 लाख आदमी, 6 लाख आदमी है, दूसरा फिर तो अल्लाह ने भाई सबके कबूल कर लिया हज, कहते एक कभी कबूल नहीं किया, कैन यू बिलीव इट, मैं उम्र हज पर कर जाऊंगा कहते तेरा कुछ भी नहीं है, मैं बिलीव करूंगा उसका, गुस्सा आएगा मुझे दूसरे पर, आएगा ना गुस्सा मुझे, ऐसे क्यों कह तेरा उम्र कबूल नहीं हुआ, तेरा हज कबूल नहीं हुआ, ये तो बीमारी है, इसी के नाम तो बीमारी है। उसमें वो खुद भी थे, अब्दुल्ला बिन मुबारक खुद मौजूद थे उस हज के अंदर 6 लाख हाजियों में, तो वो कहता था मैं तो अब्दुल्ला बिन मुबारक हूं, दुनिया के अंदर शोरा है, उनको ये ख्याल क्यों नहीं आया, जैसे मुझे कोई कहते हैं उमरा हज पे जा रहा है, अच्छा फड्डू तेरा कहां से उमरा कबूल हुआ है, अगर जाहिर आज हमारा बता देता है तो بڑی بات کوئی نہیں کہ ظاہری سمجھا دیتے کہ تو بس کر یا کیوں اپنے وقت ضائع کر رہے اپنا. تو آج کل تو بس ہی پتہ چل جاتا ہے, اتنا چھپا ہے ہی نہیں. تو انہوں نے کہ 6 لاکھ کے ایک کا بھی قبول نہیں ہو. وہ سوچا اشارہ ہو جائے عبداللہ بن مبارک کی طرف, کہاں پہنچ جائے کہ میرے جیسے پیر ہو گیا, میں تو ہو گیا نا جناب. تو جو سنے گا نا ایک کا بھی نہیں ہوا. تو پھر کہتے ایک آدمی کا قبول ہوا ہے مگر اس میں سے. کہتے کس کا؟ کہتے ایک آدمی ہے دمشق کا. کون ہے؟ باشبا. کہتے موچی ہے. ہمارے یہاں موچی ہوتے ہیں جو ذرا, یہاں تو اتنا فرق تو نہیں پڑتا, یہ جو ریپیئر کرتے ہیں شوز وغیرہ بیچارے, سب سے غریب لوگ ہوتے ہیں, فٹ پاتھ پہ بیٹھے ہوتے ہیں, چھوٹا چھکا لگا ہوتا ہے تو جوتے کو صحیح کر لیتے ہیں, موچی کہتے ہیں نا اس کو, سب سے لو اسٹینڈ کہا جاتا ہے, غریب ہوتا ہے. کہتے کسی کا بھی اس سال قبول نہیں کیا, حج نہیں کیا اللہ نے, لیکن ایک موچی کا دمشق ہے اس کو قبول کر لیا ہے حج, اور اتنا قبول کیا ہے کہ اس کی برکت سے عبداللہ بن مبارک کے سمیت ان 6 لاکھوں کو مخرجوں کو قبول کر لیا. عبداللہ مبارک جمپ لگانے کے تم, وہ تو سب خواب تو غائب ہو گئے نا, آنکھیں جو کھلی کہ یا اللہ یہ بھی ہوا, ہم تو بڑے چوم رہے تھے حجرِ اسود کو, آبِ زمزم کھجوریں کھا رہے تھے اور بڑے نعرے مار رہے تھے, دعائیں کر رہے تھے اور قرآن کی, یہاں گیم کچھ اور ہی اللہ کے نزدیک میرے بھائیو. یاد رکھیں اللہ کے نبی کی شریعت اور پیغام کو سمجھو, اس کے مطابق زندگی گزارو, ہمیشہ یاد رکھو چیز جو اللہ کے نبی نے ارشادات فرمایا ہے, جس کو سنت رسول صلی اللہ علیہ وسلم کہتے ہیں, ایک ایک چیز اس کے مطابق ہمیں گزارنی چاہیے, اسی کے اندر سارے پیغامات ہیں. کبھی کیوں نہیں سوچا ہم نے اس ذکر کے بارے میں کیا ہے, اتنا کیوں ہے, دل کی کرائے قلب کیا, توجہ ہی نہیں اس طرف, اپنے نبی کی باتوں میں توجہ نہیں ہے, قرآن کی طرف توجہ, بس قرآن پڑھ لو یاد کر لو حفظ کر لو فلاں, یعنی اس توجہ ہی نہیں اس طرف. میری بات سمجھ رہے ہیں آپ؟ اصلاحی رنگ, اس لیے میں عرض کر رہا ہوں آپ سے, آپ میرے معتبر بزرگ دوست, بہت مطلب مجھے اس سنس سے نہیں کہہ رہا تھا کہ بھائی میں آپ کو نصیحت کر, نہیں, بلکہ یہ تو ایک اصلاحی مجلس ہے, تو اگر میں اپنی اصلاح نہیں کروں گا تو آپ تو کیسے پہنچوں گا پروگرام میں. اللہ نے جہاں جمع کیا ہے تو کچھ تو سیکھنا چاہیے, نہیں سیکھنا چاہیے. تو پھر انہوں نے سوچا یہ تو بڑا بڑا مولا, انہوں نے سب کچھ چھوڑا اور بستہ گول کیا کہ چلو دمشق دیکھتا ہوں آدمی کون ہے موچی, اس کو تو تلاش کروں جس کا حج قبول, کہ اس کی حج کی سب قبول ہوا ہے. چل پڑے دمشق پہنچے, پوچھتے ہیں کون موچی, ہمیں کیا پتا, لوگ کون جانتا ہے اس کو, لیکن ایسے لوگوں کو رب جانتا ہے, یہ تو لوگ ہیں جس سے لگتا ہے میری جنت سجے گی ان لوگوں سے, منقص لوگ ہیں, ہمبل لوگ ہیں, دنیا ان کو نہیں جانتی, دنیا ان کو ذلیل سمجھتی ہے, بیکار سمجھتی ہے, انہوں نے کون سلام کرتے ہیں. یہ لوگ اللہ کے نزدیک بڑے بلند ہوتے ہیں. ہم لوگ صرف کیا خیر جی, تو اللہ سے دعا کرتے ہیں پہنچ گیا اس تک, سلام کیا, وعلیکم السلام جناب, کیسے تشریف لائے, آپ کون ہیں, ماشاء اللہ بڑا نورانی چہرہ ہے, وہ مجھے کرنے کا اشارہ, بتائیں جی میں آپ کی خیر خدمت, کہاں سے آپ آئے؟ کہتے ہیں میں حج پر سے جا رہا ہوں. کہتے کیا کام ہے جناب؟ میرے سے کچھ جوتا چوتا ہے, کس لیے تشریف لائے ہیں؟ آپ کا نام کیا ہے؟ میرا نام عبداللہ بن مبارک ہے. اور یہ جو سنا وہ بے ہوش ہو گیا, اتنے بڑے آدمی تھے وہ بے ہوش ہو گیا, عبداللہ بن مبارک, یہ ہم بننے سے دل ہے بنا ہوا انسان, جو دل بنتا ہے نا تو یہ کیفیت ہوتی ہے انسان کے اندر, الحمد للہ اتنا نرم ہو جاتا ہے کہ اللہ کا ولی میرے سامنے کھڑا, ہم تو جوتا نہیں مارتے, اگر یقین بھی ہو نا اللہ کا ولی ہے, کم اپنے ہی کرنے, اصل ٹھڈا پھر بھی مارنے والے, ہمیں کیا بھی رحم تو اللہ کا ولی ہے, یعنی اب تو یہ معاملہ ہے نا, کہتے ہیں ہم اللہ کے ولی ہیں, لیکن ایٹیچیوڈ ہمارا کیا ہوتا ہے؟ سبحان اللہ, دیکھنے والا ہوتا ہے, دلوں میں بھی نفرت ہوتی ہے, بکواس بھی کر جاتے ہیں, الٹی سیدھی باتیں کرتے ہیں, ادب ہی نہیں ہوتا, مانتے ہیں اللہ کے ولی, وہ دل نہیں بنے ہوئے نا انسان کے, کیونکہ اللہ کے ولی کا تو بڑا مقام ہے اللہ کے نزدیک, ولی اللہ یہ کوئی چھوٹا مقام ہے. اگر میں ایک خط لکھوں کہ یہ میرا دوست آ رہا ہے اور کسی اپنے جاننے والے کو لکھوں تو وہ تو بہت اہتمام کرے گا, او میرے فلاں آدمی کا دوست آ رہا ہے, تو کھانے کھلائے گا, بستے بچھائے گا, کرے گا نہیں, آپ نہیں کریں گے, یہ سفارش کے لیٹر لے کر آ رہا ہے. تو اللہ جس کو دنیا کو بتا رہا ہے یہ میرا دوست ہے, خیال رکھنا اس سے, کہتے بھی ہیں ہم کہیں گے زبان سے, لیکن منافق کتنے بڑے ہیں, دل گندا ہے نا. اس موچی کو کس نے بتایا تھا؟ اس نے تو نام نہیں سنا عبداللہ بن مالک کا, تو اس کو پتا چلا یہ تو اللہ کا دوست ہے, اس کے ہوش ہی غائب ہو گئے کہ کہاں میں, کہاں اللہ کا دوست آ گیا میرے سامنے, اس کی زیارت ہو گئی, وہ بے ہوش ہو گئی. تو کیوں نہ ایسے آدمی کا حج مقبول ہے مجھے بتایا یار, بولے سبحان اللہ. اپنے آپ کو دیکھتے جائیں نا ذرا, بڑے جنتوں کے ٹھیکیدار مانے بیٹھے نا, اور اتنی زندگی ضائع ہو چکی ہے اور اتنی ضائع کر رہے ہیں ہم لوگ, اللہ کی قسم یہ عقدا کھلے گا جس وقت موت آئے گی, کہ کہاں ہمارے قرآن گئے, کہاں ہماری نمازیں گئیں, کہیں ہماری تقیدیں گئیں, کہاں ہمارے خطبات گئے, کہاں ہمارے علم گئے, کہاں ہماری بزرگی گئی, کہاں. اس وقت کھلتا ہے راست, کیوں نہیں اندر دن زندگی کو ہم بلائنڈ زندگی گزار رہے ہیں, ایک لائن پہ چل رہے ہیں, نہ شریعت کا پتہ ہے, نہ سنت کا پیغام لیتے ہیں. ابھی حدیث کیوں نہیں پڑھی آپ لوگوں نے, کیوں نہیں سنی؟ بخاری آپ پڑھتے ہیں, ترمذی آپ پڑھتے ہیں, سیاست آپ پڑھتے ہیں, کدھر گئے سب باتیں؟ ایک حدیث ایسی ہے کہ ساری رات انسان کو سونے نہیں دیتی, میں آپ کو قسم کھا کے یہ بات بتا رہا ہوں, میں رات کو سونے سے پہلے کبھی حدیث نہیں پڑھتا, پڑھ لیتا ہوں ساری رات نیند نہیں آتی. پھر میں آپ اپنی کیفیت بتا رہا ہوں کہ پتہ اللہ کا کیا, ساری رات وہ پھر میرے ذہن میں گھومتی رہتی ہے, میں نہیں سوچ سکتا, پیغام ہی دماغ میں گھومتا رہتا ہے. اللہ کے نبی کا پیغام بعد ایک دم پنچ ہو جائے انسان کو, نیند کیسے آئے گی مجھے بتائیں آپ. اس لیے اس کے بعد چھیڑتا ہی نہیں کتابوں کو بالکل بھی نا, اور نہیں عادت ہے پھر بھی چھیڑ دیتا ہوں. کافی دفعہ سوچتا ہوں, قسمی کھاتا ہوں, یار مجھے نیند تو پوری نہیں ہوگی تو میں کروں گا کیا, کیسے صبح جاؤں گا نماز پہ, لیکن پھر بھی ٹچ کر دیتا ہوں, گیا کام سے. وجہ وجہ یہ کسی اللہ والی کے جوتے اٹھائے میں ان کے پاس بیٹھا ہوں. جب اللہ والے کے پاس بیٹھتے ہیں انسان کو دل پہ اثر پڑتا ہے اس کے. یہ کہاں سے آتی ہیں باتیں ساری؟ یہ سسٹم ہے جو اللہ کی شریعت بتاتی ہے اور قرآن بتاتا ہے. ما صادقین, یہ کم پیغام ہے قرآن کا. اگر تم نے تقوی اختیار کرنا ہے, تقوی یا کہ جنت اختیار کرنی ہے, تقوی کا مطلب ہے اللہ کا محبوب بننا ہے, دوست بننا ہے, جنت لینی ہے, مقامات لینے, یہ سب تقوی کے ڈسکرپشن ہے, یہی ہے نا یا نہیں؟ تو اس کے لیے ایک راستہ بتایا اللہ تعالیٰ نے, کیا؟ تو بس میرے دوست کے پاس چلے جاؤ, ختم, تمہارا کوئی کچھ کام نہیں دوسرا, بس جاؤ اس کی صحبت اختیار کرو, ختم, شارٹ کٹ. حدیث سیکھے گا, قرآن سیکھے گا, علم سیکھے گا, تہجد پڑھے گا, اشراق پڑھے گا, ذکر کچھ, سب کچھ اللہ دے دیتا ہے ایک چیز پر, کن ما صادقین. یہ نا قرآن میں نہیں, کیونکہ اللہ کا ولی بہت بڑی چیز ہے. تو وہ جو موچی تھے ان کو جو بےوش ہو گیا, ہم کو کیا پتا گیا آج پہ کیا ہوا کیا نہ ہوا, وہ تو بس نام ہی سنا ولی کا, مارا گیا یہ میری مقدر بن گیا, یہ تو ایک زیارت ہو گئی اللہ کے ولی کی. سوچتے جائیں ہم اپنے آپ بارے میں نا, تصدیق کے لیے باتیں کر رہے ہیں, ٹیک اٹ ویری سیریس. یہ مجالس جو ہوتی ہیں یہ آخر کا پیغام, کل پتا نہیں موت کا, ٹپ ٹپ کرتے کہ بار ایمبولنس کھڑی ہو, کچھ پتا نہیں انسان کو, بتا رہا ہوں آپ, پھر یہ باتیں یاد ہیں. بھائی یاد ہے ایک شخص یہاں بیٹھا الحمدللہ اسی طرح کرسی ذکر کرتا تھا میرے ساتھ, रात को गया है, सुबह में आया तो उनकी लाश नीचे पड़ी थी बुर्दा खाने में। तो जब मैं जाने लगा तो कहते हैं वो मैं कौन, अरे वो जो आप कुश्तियों से आपके साथ यहाँ बैठने लगे थे जिक्र पर आकर, रात जिक्र के बाद गए इंतकाल हो गया उनका नीचे लाश। मैं कहा मैं तो वहीं से वापस आया, मैंने पहले मुझे उसकी शक्ल दिखा दी, फिर ये मेरा मोहम्मद था शायद, नहीं मुझे नीचे ले गए उस आदमी के पास, क्योंकि ऐसे ही हुआ ना मामा बैठा कुछ तो उससे। ये जिंदगी ऐसी हो सकता है हमारे अल्लाह आखिरी पैगाम दे रहा हो, ये गोलियां शोलियां सब ही रखी रह जाती हैं ये आपको बता रहा हूं, टेबल और डॉक्टरों के इलाज कुछ नहीं। अल्लाह के नबी ने बस जो बात है उसको समझेगा, तैयार रहो हर वक्त आखिरत के लिए, इस मैसेज को आखिरी मैसेज समझो। हर आदमी नियत कर ले, जो नियत कर लेता है अल्लाह ताला उसको अजर दे देता है। इन्ना मल्ला देखे बुखारी की पहली हदीस ने पूरा दीन बता दिया है। आज आप नियत करते हैं और पछताते हैं कि वाकई मेरी 50 साल की 60 साल की जिंदगी जाया होगी कि मैंने अपने दिल के बारे में तवज्जो नहीं दी। आज के बाद वादा करता हूं मैं इस चीज का कि अपने दिल की तरफ मैं तवज्जो करूंगा और उसको बनाने की पूरी कोशिश करूंगा। जो ये वादा करता है हाथ खड़ा करें, पक्की नियत चल नीचे करें। अल्हम्दुलिल्लाह असर तो हुआ ना हमारी बातों को, अल्लाह के नबी की बात का असर हुआ या नहीं हुआ, ये चीजें बेचैन करती हैं। नबी की बात समझ आ जाए ना तो दिन फूल आता है। तो उन्होंने कहा भाई होश आया तो कहीं आप क्यों आए मेरे पास, कहने मैं इसलिए आया हूं कि मुझे तो ये बता तू हज पे गया था, कहता नहीं जी हज पे भी नहीं गया और हज उसकी वजह से कबूल कर रहे अल्लाह का, कि फिर बता तेरा फेल क्या था, अच्छी मैंने कुछ नहीं किया, कहते सोच तूने क्या किया है इन दिनों के अंदर, यदि शर्म आती बता बता मुझे बता क्या बात है। कहते मैं गरीब आदमी हूं, मेरे पास पैसे वैसे नहीं है, मेरा दिल करता था मैं हज पर जाऊं, तो मैंने छोटे छोटे पैसे जमा करना शुरू कर दिया। मेरे हजरत का भी वाकई यही है कि मैं पहले हज पे गया तो मैंने भी किस्सा काम शुरू किया, मेरे पास पैसे नहीं होते थे। पहला हज की बात बता रहा है एक अल्लाह का वली, ये वो वली है कि जब पहले हज पे गया तो वहां रोजे मुबारक पर गए ना हजरत साहब, यह सब की बात बता रहा हूँ आपको, ये अल्लाह का वली क्या होता है कि जब मैं रोजे मुबारक गया पहला हज था कौन सा 1900 की बात कर रहा हूं मैं आपसे, 1900 हम किस में बैठे हैं, कौन सा सन है, पता नहीं 20 something, उस वक्त की वली की बात कर रहा हूं आपसे, क्या हज होगा, कैसे जाते होंगे, क्या हिसाब होगा। कहते जब मैं गया आज पे पहुंच गया तो रोजे पे गया, मैं तो पिसर गया कि मैं तो नहीं वापिस ही नहीं, मैंने जाना मैं तो आ ही नहीं सकता दोबारा यहां। जैसे मैं रोजे पे गया मैं रोया कि मैं कैसे मैं तो आऊंगा नहीं दोबारा, क्या रसूल मैं कैसे जाऊं पत्नी, मैंने तो पैसा पैसा क्या तरीका अख्तियार किया उन्होंने, सुने आप अल्लाह वालों की देखें बातें कैसी होती हैं। कहते हैं मैं बाहर निकलता था सड़क पर और सड़क से लोगों के रोड़े जो होते हैं रोड़े चीजें वो हटा देता था और फिर दुआ करता था अल्लाह तेरे मखलूक के रास्ते से रोड़े मैं हटाता हूं, मेरे रास्ते से रोड़े तू हटा। जी हैं जब दिल बनते हैं तो हज बनते हैं अल्हम्दुलिल्लाह। अल्लाह वालों की बातें अजीब होती है, दिल मिला देना अल्लाह ताला से तो ऐसी गुफ्तगु होती है अल्लाह ताला से। तो पहले यह कहता है मैं अंदर से आवाज आ गई नबी पाक में, अली मुर्तजा परेशान क्यों होता है, तू वापस जा तुझसे हमने काम लेना है और हर हज पे बुलाना हमारा काम है, हज पैसों से नहीं होते। अब मैं आपको अपने खत दिखाऊं कि हर साल जब मैं लिखता था हजरत को जैसा मेरा प्रोग्राम बन रहा है मैं आपके पीछे हूँ तो मुझे बताएं आप जाएंगे नहीं जाएंगे, तो उनके जवाब में था कि ना मैं प्रोग्राम बना सकता हूँ, ना पासपोर्ट है, ना पैसे हैं, कुछ भी नहीं है मेरे पास, ये खत मेरे पास कुछ भी नहीं है, इरादा पूरा है लेकिन मेरे पास पैसा तक भी नहीं है, पासपोर्ट भी पास नहीं बना हुआ, कुछ भी नहीं बना हुआ, तो मैं कुछ भी नहीं कह सकता आपसे, आप अपनी तैयारी कर लें, अगर आ गया तो वहां हमारी मुलाकात हो जाएगी फला मुकाम पर। अब मुझसे पहले पहुंचे होते थे वहां पर, क्योंकि अल्लाह के नबी ने वादा किया है, अल्लाह वालों की बातें देखी है। तो उन्होंने कहा कि तू तो गया ही नहीं भाई, तो तेरी वजह से तो हज का फर्ज। अच्छा उन्होंने ये तो तू करता क्या है? मैं तो कुछ भी करता हूं। आखिर तेरा फेल क्या है? फेल उसका एक ही था, उसने दिल को संवार लिया था। देखें क्या मुकाम बनता है दिल बनाने के बाद। जो हम लाखों रुपए खर्च करके बार बार भी हज करें तो थप्पड़ मुंह पे वापस पड़ते हैं, लेकिन वो जो जाए भी ना और जिनके दिल बने होते हैं तो उनके हज कबूल करा देते हैं। ऐसे क्यों नहीं बनते हम? बनना चाहिए नहीं, क्यों बनेंगे, कैसे बनेंगे? दिल से ही करना शुरू करते हैं। कोई ऐसी बात नहीं है कि इसीलिए कुछ करो, सीधे क्या करें, दिल को सही करना शुरू कर दे। यही तो मैसेज है, करेंगे बस। कहते सब कुछ है, हमने दिल को सही करना है, मामला सारा दिल का ही है। तो कहिए बात ऐसी है कि मैंने पैसे, छोटे छोटे पैसे जमा करने शुरू किए तो 300 मेरे पास दिनार जो कुछ भी थे बन गए। तुम एक रोज ऐसा हो गया, शाम के वक्त हमें, हमारा पड़ोसी था बहुत गरीब वो, तो उसकी वजह से अच्छी खुशी हुआ ही खाने की। तो मेरी बीवी ने कहा जाओ पड़ोसी के पास ना, लगता है ऐसे कुछ खाना बनाया है, बड़ी अच्छी खुशबू है, जाओ उसे को हमें कुछ खाने को दे दो। सुभानअल्लाह, कैसे अच्छे पड़ोसी थे, कोई शर्म नहीं थी मांगने में कभी, क्योंकि पड़ोसी जो था सबसे बड़ा हक होता है उसका, उसको पसंद है, हमें जाकर मांग ला तो हम बिल्कुल ये खाना खाएंगे। तो उन्हें कुंडी खड़काई गई, उन्होंने कहा कैसे है, कहते जी आप मेरी बीवी ने भेजा, हमें बड़ी खुशबू आई है आपके खाने की, हमें कुछ खाना दें, हम भी खाना खाएंगे आपके साथ। कहते हैं आप नहीं खा सकते हमारा खाना, आपके लायक नहीं है ये खाना। ये क्यों हमारे लायक नहीं, क्यों? कहते 7 दिन से मेरे बच्चे फाके पर थे, हमारे खाने नहीं था। तो फिर मैं मजबूरन बाहर निकला, एक मुर्दा गधा पड़ा हुआ था, उस गधे का मैंने गोश काटा है, उसका हमने खाना बनाया, तो आप ना खाएं इसका। हमने रुक जा फिर तो, तू भी ना खाइए खाना। मैं घर गया, मेरे पास 300 दिनार जो मैंने जमा किए थे हज के लिए, मैंने उसको दे दिए। सुभान, कहते ये मेरा फेल था, कहते मैं समझ गया तेरा फेल। सुभान, तो अगर दिल बन जाए ना इंसान का तो ये कैफियत पैदा होती है इंसान की, सख्ती नहीं होती, तुश मिजाजी नहीं होती, दूसरों पर ब्लेम नहीं करता आदमी, दूसरों को तंग नहीं करता, क्योंकि उसका दिल बन चुका है। अब समझ आ रही बात? तो अगर दिल बनाना है, अपने दिल किस चीज से बनाना है कि सफाई करनी है दिल की, कि जो मराइज है हमारे दिल के अंदर, किबर है, रिया है, दिखावा है, सबसे बड़ी तकब्बुर हमारे अंदर मौजूद है, इसको तस्लीम करें। यू हैव टू एक्सेप्ट इट। जब तक किसी बीमारी को आप एक्सेप्ट नहीं करेंगे, आप कभी भी उस बीमारी को नहीं निकाल सकते। अगर हमने तस्लीम किया मेरे अंदर तकबर है, तो फिर ये मुझे तस्लीम करना पड़ेगा, जहन्नुम भी मेरे लिए है, तो फिर मुझे अपने आप को बचाना पड़ेगा जहन्नुम से। जब बचाना पड़ेगा तो मुझे कदम उठाना पड़ेगा कि मैं अपने दिल को बनाऊं। समझ आएगी बात? तो दिल को कैसे बनाया हम अपने? दिल को बनाने का मामला है सारा, जब तो हदीस है से अल्लाह का जिक्र करो, क्योंकि दिल के अंदर जिक्र अल्लाह ने साफी ये खासियत रखी है कि जो दिल को साफ करेगा तो तमाम बीमारियों को निकालेगा, और जिक्र अल्लाह ही निकाल सकता है। क्यों अल्लाह के बोले बेतहाशा अल्लाह का जिक्र करते हैं? स्वभाव की नीयत नहीं है, स्वभाव के तो बड़े बड़े अमाल है, और दूसरे असल नीयत है कि दिल बन जाए इंसान का, किबर निकल जाए, ये सब चीजें निकल जाए हमारे दिल से। जहरी बीमारी जो है वो निकल जाती है, दिल की बीमारी निकालना बड़ा मुश्किल होता है इंसान के लिए। समझ आ रही बात? दिल की बीमारी निकालने के लिए सबसे बड़ा काम नंबर एक जातक, अगर निकालना है तो मैं नुस्खा आपको बता रहा हूं। सबसे पहली चीज अगर दिल को आपने संवारना है तो क्या? सोहबत शेख, जो कुरान ने बताया, जो अल्लाह के नबी ने बताया, पहली चीज। जब सोहबत शेख मिलेगी तो डेफिनेटली आपको जो चीज मिलेगी वो जिक्र अल्लाह मिलेगा। दो चीजें एकदम मिल जाएंगी आपको। सोहबत शेख मिल गई, دوسرا کیا مل گیا؟ ذکر اللہ مل گیا. جب ذکر اللہ مل گیا تو پھر آپ کی محنت شروع ہو جائے گی. تو تیسری چیز جو محنت ہم نے کرنی ہے اس کا نسخہ بہت امپورٹنٹ ہے, میں آپ کو بتا دوں, تمام ساتھیوں کو بتا رہا ہوں, اس پر ہم نے محنت یہ کرنی ہے کہ ہم نے اپنے اندر کیا چیز نہیں دیکھنی اور کیا دیکھنی ہے. ہم نے اپنے اندر جو غور و فکر کرنا ہے وہ یہ کرنا ہے کہ میرے اندر عیب کیا کیا ہیں. ہم کیا کرتے ہیں, جن کے دل صاف نہیں ہوتے, دل بنانا چاہتے ہیں, وہ کرتے ہیں, ہم میں خوبی کیا کیا ہے, میں یہ بھی ہوں, میں یہ بھی ہوں, میں یہ بھی ہوں, میں ذکر بھی کرتا ہوں, میں نماز بھی پڑھتا ہوں, میں روزے بھی رکھتا ہوں, میں فلاں بھی کرتا ہوں, میں تقریریں بھی کرتا ہوں, میں عالم بھی ہوں, میں شیخ بھی ہوں, میں فلاں بھی ہوں. سب سے پہلے شیطان ہمارے سامنے پکچر چلاتا ہے. جس نے دل کو صاف کرنا ہے وہ اس کو بالکل اگنور کرتے ہیں, نتھنگ ایلس, میرے سامنے ہے ہی نہیں یہ چیز. ہم نے جو استظہار کرنا ہے اپنے پر, جو کیفیت تیاری کرنی ہے, میرے میں یہ گناہ بھی ہے, میرے میں یہ گناہ بھی ہے, میرے میں یہ کمی بھی ہے, میرے میں یہ بھی کمی بھی ہے. جب اس پہ انسان کیفیت جائے گا, اس پہ محنت کرے گا, تو الحمدللہ اس کے دل سے وہ چیزیں جو کبر پیدا کرتی ہیں انسان کے اندر کہ میرے میں یہ ہے, میرے میں یہ ہے, میں فلاں ہوں, ہوا بن کے نکل جائیں. تین چیزوں, زہد شیخ, ذکر اللہ, ہستی سی, اپنی صفتوں کو نہیں دیکھنا, ہم نے اپنی کمی کو دیکھنا ہے کہ میں ایسے ہی حرکت کرتا ہوں, میں یہ کام بھی کرتا ہوں, میں فلاں کام بھی کرتا ہوں, میں ایسی چیز کرتا ہوں, میں ہر چیز آئے بھی نظر آئے آپ. اور شیطان کیا دکھاتا ہے, میں نے یہ نماز ہی پڑھی ہے, میں نے تہجد ہی پڑھی ہے, میں عمرے پہ جا رہا ہوں, میں عمرہ کر کے آیا ہوں, میں نے طواف کیے ہیں, میں نے فلاں کی ہے, میں نے فلاں کی ہے. بس وہ کہتا نہیں ہے, لیکن اندر بیماری کا جنم ہونا شروع, اس کی کیفیات اس پر چلنا شروع ہو جاتی ہے. پھر جب کوئی آدمی اس پہ اعتراض کر دیتا ہے کسی چیز کا, تو وہ لال پیلا ہو جاتا ہے, میں یہ ہوں, مجھے وہ یہ کہہ رہا ہے, اس کی یہ جرت, اس کی یہ ہمت, اس نے مجھے یہ کہہ دیا, میں اتنا بڑا آدمی, وہ آدمی خود ہی بنایا ہے اس نے اندر اپنے. میری بات سمجھ رہے ہیں, میں خود ہی بنا ہوا ہوں بڑا آدمی. اور جو اندر خود بڑا آدمی نہیں بناتا, کچھ کو ہٹاتا ہے, وہ ہٹ جاتا ہے آرام سے, وہ کہتا ہے ٹھیک ٹھیک ہٹ جاتا ہے, کیونکہ وہ اندر ہے ہی نہیں بڑا آدمی. میری بات سمجھا آپ, یہ تو صرف اللہ کے دوستوں میں, اللہ ولی کے اندر. وہ کبھی آپ سے لین دین نہیں کریں گے, جھگڑا نہیں کریں گے, ایب لوگوں کی تلاش نہیں کریں گے, آپ ان کی جگہ چھوڑیں, وہ چھوڑ دیں گے فوراً, جی ٹھیک ٹھیک ہے, میں آپ آئیں, میں تو اس قابل نہیں ہوں, آپ آئیں, آپ جی کام کریں, جی میں اس قابل نہیں. لیکن جو اس نے اپنے آپ کو بنایا, اس کو بڑا غصہ آئے گا, میرا یہ کام تھا, میرا یہ حق مارا گیا ہے, میں یہ تھا, مجھے کیوں نکالا, مجھے فلاں کیوں کیا, میں تو اونچا تھا, میں فلاں تھا, کیونکہ اس کے اندر اپنے خدا پیدا کیا ہے, اس نے کبر پیدا کیا ہوا ہے, وہ کسی چیز برداشت نہیں کر سکتا. سمجھے میرا نقطہ نہیں سمجھے؟ جس نے آلریڈی اپنے آپ کو مٹایا ہوگا, تو ہے ہی کچھ نہیں, تو کیڑا ذکر کرنا والا, تو کیڑا بند ہے, تیرے کیا ذکر, تیری کیا حیثیت ہے, وہ تیرے اندر تو گناہ اتنے تیرے اندر, نماز پڑھے تیرے اندر خیالات پیدا ہو رہے ہیں, تو کیا کیا ہر وقت اس کو اپنی کمی کی فکر رہے گی, روتا رہے گا, اللہ کے حضور اللہ تعالیٰ مجھے معاف فرما. اس کو کہتے ہیں ٹوٹا ہوا دل, شکستہ دل بن جاتا ہے انسان, پھر وہ کم بنتا ہے, پھر اس کا موچی والا مقام بن جاتا ہے اللہ کے راستے. سمجھ آ گئی بات؟ تو اگر ہم نے اپنے دل کو صحیح کرنا ہے اور دل کی کیفیت کو آج سے صحیح کرنا شروع کرنا ہے, سب سے پہلے کیا کرنا ہے؟ اسے اللہ والے کی صحبت اختیار کرنی ہے, پھر اللہ کا ذکر سیکھنا ہے, پھر جیسے وہ بتایا آپ کو ویسے ذکر کرنا ہے, تیسرا یہ کیفیات کو اپنے جج کرتا رہنا ہے, کیونکہ اپنے آپ کو بڑا تو نہیں سمجھے رہا, آج مجھے یہ کام یہ مجھے چیز مل گئی تو میں اپنے آپ کو اتنا بڑا اونچا سمجھنے لگا, مجھے فلاں مل کر میں تو بہت اونچا ہوں, تو کل کو مجھے اتار دیتا, مجھے اسے کیسے اتارتی ہے, میں تو یہ تھا, غصہ آتا نا پھر آدمی, یہاں پہ جھگڑا شروع. اللہ تعالیٰ ہم سب کو دل کی بنانے کی سنبھالنے کی توفیق نصیب فرمائے. اللہ سب تعالیٰ ہمیں مرنے سے پڑھنے سے پہلے اگر ہم چاہتے ہیں ہمارے سارے اعمال اللہ کے دربار میں قبول ہو جائیں, بط اللہ بالکل بھی سلیم پاس اپنے دل کو ایسا پیارا دل بنا لیں. وہ اللہ تعالیٰ کہتا ہے محنت چاہیے مجھے, یہ تم نہ دیکھو بنانا بنا, تم اس لائن پہ چل پڑو جو میرے نبی نے طریقہ بتایا صلی اللہ علیہ وسلم, بس ہم چل پڑے, ہم نے چلنا ہے اس محنت کی طرف, ہم نے محنت کرنی ہے, بس شروع کر دیا سے ہم نے اللہ والوں کی تلاش کرنا ہے, اس کا ذکر سیکھنا ہے سمجھے نا, اور اس کے بعد اپنے کام میں شروع کر دینا ہے, کمی بڑی نہ دیکھیں آپ, اسٹارٹ اٹ کریں گے ان شاء اللہ تعالیٰ ہم سب کو توفیق عطا فرمائے. ان شاء اللہ اب عشاء کے بعد مراقبہ اور اللہ کا ذکر کریں گے تھوڑی دیر.
بسم اللہ الرحمن الرحیم, الحمد للہ والصلاة والسلام على سید المرسلین شفیع المرسلین طه یسین الحبیب الامین, اللهم صل علی سیدنا مولانا محمد نبی الامی وازواجه امہات المؤمنین وذریاته واہل بیتہ كما صليت على إبراهيم إنه حميد مجيد, وسلم تسليما دائما أبدا كثيرا كثيرا كثيرا. اللهم اغفر لنا ذنوبنا وظلمنا وهزلنا وجدنا وخطأنا وعمدنا كل ذلك عندنا. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وقنا عذاب القبر وقنا عذاب الحشر وقنا عذاب الميزان وادخلنا جنة مع الأبرار يا عزيز يا غفار يا رب العالمين. اللهم اهدنا الصراط المستقيم, اللهم اهدنا الصراط المستقيم, اللهم اهدنا الصراط المستقيم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم ثبتنا على الإيمان وأمتنا على الإيمان واشرنا يوم القيامة مع الإيمان. اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك يا قاضي الحاجات اقض حاجاتنا يا دافع البلايات ادفع بلاياتنا يا شافي الأمراض اشفع مرادنا. يا الله جو ہمارے حلقے میں بیمار ہیں ہم سب کو شفا کامل عاجل نصیب فرما. یا اللہ جو بھی بیمار ہیں سب کو شفا عطا فرما. اے میرے مولا جنہوں نے دعاؤں کے لیے کہا ہے میرے مولا, ان کی حاجتوں کو پورا فرما, ان کی ضرورتوں کو پورا فرما, ان کی مرادوں کو پورا فرما. ربنا هب لنا من ازواجنا وذرياتنا قرۃ اعین واجعلنا للمتقین اماما. اللهم ارحمهما كما ربياني صغيرا. اللهم اغفر لنا ولوالدينا واستاذينا ومشايخنا وجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات برحمتك يا أرحم الراحمين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله.